Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betoplo Cha, Rexy Duitoplo, Sat Megahertz.
कर्णाली प्रदेशमा वार्षिक 25,000 मेट्रिक टन खाद्यान्न अभाव, सुर्खेत, सल्यान र रुकुम पश्चिम मात्र खाद्यान्नमा आत्मनिर्भर।
नेपालगञ्जमा मलको अभाव, अझै 2 हप्तासम्म किसानले मल नपाउने।
अन्तर्राष्ट्रिय विमानस्थलबाट 4 किलोग्राम सुन सहित एकजना चिनिया नागरिक पक्राउ।
र भारत प्रशासित जम्मू कश्मीर टुक्रियो, अब छुट्टै राज्य नभई केन्द्र प्रशासित प्रदेश हुने। हिमाल पहाड तराई कोही छैन प्राय, बिहानको भेरी खबरबाट मधुबन बिसी र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन, हाम्रो पात्र शोभायात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
कर्णाली प्रदेशमा वार्षिक 25,000 मेट्रिक टन खाद्यान्न अभाव रहेको पाइएको छ। वार्षिक 3,52,001 मेट्रिक टन खाद्यान्न आवश्यक रहेको कर्णाली प्रदेशमा 3,26,573 मेट्रिक टन खाद्यान्न मात्र उपलब्ध हुने गरेको छ। कर्णालीको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले हाल कर्णालीमा वार्षिक 25,428 मेट्रिक टन खाद्यान्न अपुग रहेको जनाएको छ। कर्णालीका 3 जिल्लाहरू सुर्खेत, सल्यान र रुकुम पश्चिम मात्र खाद्यान्नमा आत्मनिर्भर रहेको मन्त्रालयले बताएको छ। अन्य प्रदेशको तुलनामा खाद्यान्नको उत्पादनमा पछि रहेको कर्णाली प्रदेशका अधिकांश जिल्लाहरूमा खाद्यान्न अभाव रहेको छ। साबिकको कर्णालीका 5 जिल्लाहरू मुगु, जुम्ला, हुम्ला, डोल्पा र कालीकोटका साथै जाजरकोट र दैलेखमा समेत वार्षिक रूपमा खाद्यान्न अभाव हुन गरेको तथ्याङ्क रहेको छ। यस्तै आर्थिक वर्ष 75 क्षेत्रमा संकलन गरिएको तथ्याङ्कले कर्णालीमा 2,374 मेट्रिक टन तरकारीको अभाव देखिएको छ। यसै गरी 1,884 मेट्रिक टन फलफूल, 1,065 मेट्रिक टन आलु, 1,089 मेट्रिक टन मह, 5,809 मेट्रिक टन माछा वार्षिक रूपमा अभाव हुने गरेको मन्त्रालयको तथ्याङ्क।
विभिन्न 11 बुँदी माग राख्दै आएका मध्य पश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरूले केन्द्रीय कार्यालयमा ताला लगाएका छन्। स्वतन्त्र विद्यार्थी युनियन र संयुक्त विद्यार्थी संगठनले विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यालयमा ताला लगाइएको बताएका हुन्। उनीहरूले र स्टारको कार्यालय र लेखा शाखामा पनि ताला लगाइएको जनाएका छन्। उनीहरूले विश्वविद्यालयले हरेक वर्ष 10% दरले वृद्धि गर्ने भन्दामा शुल्क खारेज गर्नुपर्ने, तत्काल सुविनिर्वाचन घोषणा गर्नुपर्ने, विश्वविद्यालयका पदाधिकारी, कर्मचारी र प्राध्यापकहरूको दोहोरो सुविधा खारेज गर्नुपर्ने माग राखिएको बताएका छन्। यसअघि सोभि विद्यार्थी संगठन र इन्जिनियरिङ संकायका विद्यार्थीसँग गरिएका सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै साउन 1 गते स्तरलाई ज्ञापन पत्र बुझाए पनि कुनै सुनवाई नभएकाले आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ। विद्यार्थीहरूले राज्य सत्ताको दुरुपयोग गरी आन्दोलनलाई प्रभावित बनाउन खोजे त्यसको परिणाम नराम्रो हुने चेतावनी पनि दिएका छन्। स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष जकसाईले आफ्ना मागहरू पूरा नगरेसम्मका लागि आन्दोलन जारी रहने बताउनु भएको छ। शाहीले 20 दिनसम्म पनि आफूहरूको मागको बारेमा विश्वविद्यालय पदाधिकारी गम्भीर नभएकाले बाध्य भएर तालाबन्दीमा उत्रनु परेको बताउनु भएको छ। आफ्ना मागहरू पूरा नभए विश्वविद्यालयका पदाधिकारीको सवारी साधनमा आजदेखि अनिश्चितकालीन बन्द गर्ने दावी पनि उहाँले गर्नु भएको छ।
पूर्वी सुर्खेतको सिन्ता गाउँपालिका वडा नम्बर 3 एक युवकको शव फेला परेको छ। अन्दाजी 22-23 वर्षका युवकको शव नदीको किनारामा फेला परेको इलाका प्रहरी कार्यालय बाध्य पिपलका इन्चार्ज प्रहरी निरीक्षक श्यामजन शाहले जानकारी दिनुभयो। स्थानीय शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव नचिनिने अवस्थामा रहेकाले पहिचान हुन नसकेको उहाँको भनाइ रहेको छ।
बैतरीमा एक बालिका र एक युवकको हत्या गरेको आरोपमा 7 जना पक्राउ परेका छन्। गत असार 17 गते विद्यालयबाट हराएका भनिएका 8 वर्षीय बालिका कलावती सार्की र दशरथ चन्द नगरपालिका 6 नगदगढीका 18 वर्षीय दीपक महरको हत्याको आरोपमा 7 जना पक्राउ परेको प्रहरीले जनाएको छ। कलावतीको हत्या गरेको आरोपमा दशरथ चन्द नगरपालिका 4 का खगेन्द्र राम महरलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरी निरीक्षक दीपक पातलीले कर्तव्य जनमुद्दामा परेको भुक्तानी जारीका आधारमा महरलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताउनुभयो। कलावतीको शव गत साउन 8 गते उहाँ पढ्ने विद्यालय नजिकैको खोल्सामा खाल्टोमा भेटिएको थियो। यस्तै 10 र चन्द नगरपालिका 18 वर्ष दीपकको हत्या गरेको आरोपमा 6 जना पक्राउ परेका छन्। गएको साउन 14 गते बैतडी सदरमुकाम गोथाल पानीबाट घर फर्किएका दीपकको शव 17 साउनमा 10 चन्द नगरपालिकाको कन्सनीगाड नजिकै फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरूलाई जिल्ला अदालतमा 5 दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। पहिलो खबरमा छिमेक सरफेरी लगायतका खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
सबैको मन छुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेला हामीले कर्णाली प्रदेशमा वार्षिक 25,000 मेट्रिक टन खाद्यान्न अभाव, सुर्खेत सल्यान र रुकुम पश्चिममा मात्र खाद्यान्न आत्मनिर्भर, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरूले केन्द्रीय कार्यालयमा तालाबन्दी गरे लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सहकारी मार्फत किसानलाई रासायनिक मल उपलब्ध गराउँदै आएको बाँकेको नेपालगंज स्थित कृषि सामग्री कम्पनीको गोदाम रितिएको छ। गत साउन 16 गते 20 बोरा मल लिएर बाँडेको सहकारीले 12 बोरा मात्र मल पाएको जनाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका क्षेत्रीय प्रमुख रमेश पौडेलले माग अनुसारको मल नआउँदा वितरणमा समस्या भएको बताउनुभयो। कम्पनीले बाँकेमा मल उपलब्ध गराउने 153 सहकारीहरू रहेका छन्। बाँकेमा धानको सिजनमा साउन र भदौमा 40 बोरा युरिया र 1,500 बोरा डिएपी आवश्यक पर्ने भएकाले साउन यता 3,180 बोरा युरिया मात्र प्राप्त भएको पौडेलले बताउनुभयो। भदौमा मात्र केही मल नेपालगंजमा आइपुग्ने भएकाले अबको 2 सतासम्म किसानले मल नपाउने कम्पनीले जनाएको छ। सरकारले अनुदान बापत 70% मल कृषि सामग्री कम्पनी र 30% साल ट्रेनिङ मार्फत उपलब्ध गराउँदै आएको छ।
मौसम पूर्वानुमान महाशाखाले पानी सक्रिय पार्न मनसुनी प्रणाली न्यूनचापी रेखा नेपालतर्फ सरेकाले अझै केही दिन मनसुन सक्रिय हुने जनाएको छ। महाशाखाले जारी गरेको सूचनामा पर्सिसम्म देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको उल्लेख गरिएको छ। मौसमविद मन्जु बासीले अब 3 दिनसम्म दैनिक जसो आंशिकदेखि सामान्य बदली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने बताउनु भएको छ। देशको पश्चिमी मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। देशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेकाले सावधानी अपनाउनु पनि महाशाखाले आग्रह गरेको छ।
मुगुको पश्चिम खप्त्याड भेगमा पर्ने खप्त्याड गाउँपालिकाको 2 नम्बर वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। आगजनीबाट कार्यालयका सम्पूर्ण कागज पत्र सहित वडा कार्यालय जलेर पूर्ण रूपमा नष्ट भएको 2 नम्बर वडाका अध्यक्ष लालबहादुर मल्लले बताउनुभयो। भित्र मान्छे सुतेको अवस्थामा आग लागि भएपछि झ्यालबाट भागेर मानिसहरूले ज्यान जोगाएको जनाइएको छ। अरू कार्यालयमा रहेका सम्पूर्ण सामान कागज पत्र पूर्ण रूपमा जलेर खरानी भएको अध्यक्ष मल्लको भनाइ छ। यस्तै अछामको जंगलमा विप्लव कार्यकर्ता खोज्न प्रहरी परिचालन गरेर आग लागिमा प्रहरी वडा कार्यालयसँगै रहेको वडा सचिव टङ्कबहादुर मल्लको स्टेसनरी पसल, पदमबुडाको मोबाइल पसल, हरिकृष्ण दाहाल लगायतका 5 जनाको घर जलेर नष्ट भएको छ। आग लागिबाट 5 करोड बराबरको क्षति भएको अध्यक्ष मल्लले बताउनुभयो।
मूल्याङ्कन गर्न ढिलाइ भएका कारण नेपालगंज भन्सारले बरामद गरेका सवारी साधनको लिलाम बढाउन नसकिएको जनाएको छ। यातायात कार्यालय भेरीको समन्वयमा मेकानिकल इन्जिनियरले बरामद सवारी साधनको मूल्याङ्कन र रकम तोकेपछि मात्र लिलाम गर्न पाउने व्यवस्था रहेको छ। तर कर्मचारीको अभाव जनाउँदै मूल्याङ्कन गर्न ढिलाइ भएको भन्सार कार्यालयले जनाएको छ। सबै काम सकिए जति सक्यो छिटो लिलाम प्रक्रिया अघि बढाउने तयारी पनि भइरहेको नेपालगंज भन्सारका सूचना अधिकारी प्रमानन्द जोशीले बताउनु भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख निरीक्षक पविन्द्र बमले जिल्लाको ट्राफिक व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रमदेखि सडकमै घुम्ती प्रशिक्षण गर्ने बताउनु भएको छ। नेपालगंजमा पत्रकारसँग कुराकानी गर्दै उहाँले पार्किङ समस्या समाधानका लागि नेपालगंज उपमहानगरपालिकासँग समन्वय गरेर सडकको एक साइड वान वे पार्किङको व्यवस्था मिलाउने बताउनुभयो। छाडा पशु चौपाया पनि नेपालगंजको मुख्य चुनौती भएको भन्दै उहाँले उपमहानगरपालिकासँग सहकार्य गरेर कान्जी हाउसमा छाड्ने कार्यलाई निरन्तरता दिइने बताउनु भयो। छाडा पशु चौपाएका कारण दुर्घटना बढेको बताउनु भएको छ। यस्तै उहाँले नो हरनलाई पनि प्रभावकारी बनाइने दावी गर्नुभयो।
सल्यानका आर्थिक रूपमा विपन्न तथा दलित समुदायले त्रिवेणी गाउँपालिकाले निशुल्क सोलर वितरण गरेको छ। उज्यालो गाउँपालिका अभियान अन्तर्गत आर्थिक रूपमा विपन्न वर्गलाई 50 वाटको सोलर वितरण गरिएको जनाइएको छ। गाउँमा विद्युत पुगे पनि आर्थिक अवस्था कमजोर भए मिटर बक्स किन्न र मासिक शुल्क बुझाउन नसक्ने परिवारलाई सोलर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर डाङले बताउनु भएको छ। गाउँपालिकाभित्रका प्रत्येक वडामा 9-9 जना गरी 54 घर परिवारलाई सोलर वितरण गरिएको उहाँको भनाइरहेको छ।
डोल्पाको एक सामुदायिक विद्यालयमा लाखौं रकम बराबरको शैक्षिक सामग्री वितरण गरिएको छ। त्रिपुरा सुन्दरी नगरपालिका एकमा रहेको त्रिपुरा माध्यमिक विद्यालयमा अध्ययनरत दलित विपन्न अनाथ अपाङ्गता लगायतका सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीकृष्ण उपाध्यायको पहलमा नेपाली कङ्ग्रेसका नेता गगन थापा र प्रवक्ता विश्वप्रकाश शर्माले शैक्षिक सामग्री पठाउनु भएको हो। नेता दोईले पठाएको 100 थान झोला, 1000 थान कापी, त्यत्तिकै संख्यामा पेन्सिल र इलेजर लगायतका शैक्षिक सामग्री विद्यालयमा अध्ययनरत 100 विद्यार्थीलाई वितरण गरिएको विद्यालयले जनाएको छ।
कार्य सम्पादन र योजना छनौटमा मनोमानी गरेको भन्दै नेपाली काङ्ग्रेस कञ्चनपुरले एकवटा कार्यालयमा ताला लगाएको छ। कञ्चनपुरको कृष्ण नगरपालिका वडा नम्बर 9 को कार्यालयमा नेपाली काङ्ग्रेस वडा कार्य समितिले ताला लगाएको हो। वडा सभापति घनश्याम जोशीले कार्य सम्पादन र योजना छनौटमा मनोमानी गरिएपछि ताला लगाउनु परेको बताउनु भएको छ। वडा कार्यालयले गत आर्थिक वर्ष 75 क्षेत्रमा सडक, ग्राभल, कौडाल लगायतका योजना तर्जमा गर्दा मनोमानी गर्दै बजेट खर्चिएको उहाँको आरोप छ। यस्तै चालु आर्थिक वर्ष 76-77मा पनि योजना छनौटमा मनोमानी गरिएका कारण तालाबन्दी गरिएको काङ्ग्रेसले जनाएको छ। वडा अध्यक्षमा कैलाश बहादुर बलारले आफन्त र नातागोतालाई उपभोक्ता समितिमा राख्दै आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ। आफूहरूले सार्वजनिक सुनवाई र न्यायचित ढङ्गबाट योजना छनौट गर्नुपर्ने माग गरे पनि सुनवाई नभएको बलारले बताउनुभयो। भोलि खबरमा खबरहरूको सिलसिला चाहिँ जारी छ। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। पहिरोले त्रिभुवन प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 4 किलोग्राम सुनसहित एकजना चिनिया नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयले 4 किलो सुनसहित चिनिया नागरिक ली निछिङलाई पक्राउ गरेको जनाएको छ। महानगरीय प्रहरी कार्यालय रानी पोखरीका प्रहरी नायब उपनिरीक्षक कैलेश थापा छेत्रीले हङकङबाट काठमाडौँ आएका निछिङलाई पक्राउ गरिएको बताउनु भयो। उहाँको साथबाट बिस्कुर आकारको 4000 ग्राम सुन बरामद गरिएको क्षेत्रको भनाइ छ।
पूर्व सभामुख सुभाष चन्द्र नेमाको नेतृत्वमा संसदीय विशेष समिति गठन गरेसँगै संसदको करिब 1 महिनाको गतिरोध हटेको छ। संसदमा गतिरोधको अवस्था आउन नदिनका लागि संविधान, नियम र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन नेङमाङको नेतृत्वमा समिति गठन गरिएको हो। समिति बनेसँगै झन्डै 1 महिनादेखिको अवरोध हुँदै आएको संसद बैठक हिजोबाट सुरु भएको संसद सचिवालयले जनाएको छ। प्रमुख प्रतिपक्षी नेपाली कङ्ग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले सर्लाही घटनाका बारे संसदीय छान्ने समिति गठन गर्नुपर्ने माग गर्दै गत असार 24 गतेदेखि संसद बैठक अवरुद्ध गर्दै आएका थिए। अबदेखि संसदमा गतिरोधको अवस्था उत्पन्न हुन नदिने अवस्था निर्माणका लागि समिति गठन भएकाले विपक्षी दलले संसदीय छानबिन समितिको माग छाडेर सदन खुलाउन तयार भएको बताइएको छ। समितिमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक देव गुरुङ, बिन्दा पाण्डे, काङ्ग्रेसका सचेतक पुष्प विशाल, मनेन्द्र रिजाल, समाजवादी पार्टीका उमाशंकर अरगरिया र राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्ण रहनु भएको छ।
भेरी खबरमा अब लागौं विदेशको खबरतर्फ। भारत प्रशासित जम्मू कश्मीर अब छुट्टै राज्य नभई केन्द्र शासित प्रदेश हुने भएको छ। भारत सरकारले मुस्लिम बाहुल्यता रहेको जम्मू कश्मीरलाई विशेष स्वायत्तता दिने, संविधानको धारा 370 खारेज गर्ने निर्णय गर्दै लद्दाखलाई अलग गरेको हो। लद्दाखलाई पनि केन्द्र केन्द्र शासित प्रदेश बनाइएको छ। सरकारले गरेको यो निर्णयलाई प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको एक ऐतिहासिक कदम समेत भनिएको छ। कश्मीर मामिलामा सरकारले गरेको निर्णयसँगै भारतमा दुई थरी जनमत सार्वजनिक भएको छ। केहीले सरकारको पक्षमा खुलेर समर्थन गरेका छन् भने केहीले कश्मीर समस्यामा झन विकराल हुने बताएका छन्। सन् 1947 भारत र पाकिस्तान स्वतन्त्र भएदेखि नै सिङ्गो कश्मीर क्षेत्र विभाजित भएको थियो। कश्मीरको केही भूभाग भारतमा, केही भूभाग पाकिस्तानमा छ। अलग कश्मीर बुलुक बनाउने भन्दै कश्मीरमा लामो समयदेखि स्वतन्त्रता आन्दोलन चलिरहेको छ भने हजारौंको ज्यान गइसकेको छ। कश्मीरकै विषयलाई लिएर भारत र पाकिस्तान बीच दुई देश बीच चार पटक युद्ध भइसकेको छ। भारत प्रशासित कश्मीर विपक्षमा मुस्लिम नेताहरू नजरबन्दमा राखेर सरकारले इन्टरनेट र टेलिफोन सेवा समेत बन्द गरेको छ। राजधानी श्रीनगर अनिश्चितकालीनका लागि कर्फ्यू आदेश जारी गरी अर्को आदेश नभएसम्मका लागि सर्वसाधारणलाई पनि आवाजातमा रोक लगाइएको छ।
यसैबीच कश्मीर मुद्दालाई लिएर भारतमा जनमत विभाजन भइरहेका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मीरमा नयाँ संकट उत्पन्न हुने चेतावनी दिनुभएको छ। खानले भारतमाथि नियन्त्रण रेखा पार गरेर निहत्या नागरिकलाई आक्रमण गरेको आरोप लगाउँदै यो हरकत नरोकी कश्मीरमा नयाँ संकट उत्पन्न हुने बताउनु भएको हो। उहाँले जम्मू कश्मीरलाई भारतको अत्याचारबाट मुक्त गर्ने उपयुक्त समय आएको टिप्पणी पनि गर्नुभएको छ। सीमा क्षेत्रमा तनाव भइरहेका बेला सरकार र सेनाको संयुक्त बैठक राख्दै इमरान खानले कश्मीर मामिलामा अमेरिकी मध्यस्थता आवश्यक रहेकोमा समेत जोड़ दिनुभएको छ। उहाँले यसबारेमा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको ध्यान आकर्षण समेत गराउनु भएको छ। यथा चीनले पनि भारत र पाकिस्तानलाई कश्मीर मुद्दा सुल्झाउन सुझाव दिएको छ।
भेरी खबरको अन्तिममा लागू अब एउटा खेल खबर। नेपाल ओलम्पिक कमिटी एनओसीको चुनाव आउँदो भदौ 20 गते हुने भएको छ। एनओसीको बोर्ड बैठकले चुनावको मिति गर्ने तय गर्दै कार्य समितिमा पनि हेरफेर गर्ने जनाएको छ। यसअघि 17 सदस्यीय समितिको संख्यालाई बढाएर 19 सदस्य बनाइने भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले प्रस्तावित मितिलाई स्वीकृति प्रदान गरेर एनओसी नयाँ चुनावको मिति तोकेको हो। बैठकले चुनाव सम्पन्न गर्न लोकभक्त राणाको संयोजकतामा 3 सदस्यीय निर्वाचन समिति गठन गरेको छ। यसपटकको निर्वाचनले अध्यक्ष 1 जना, उपाध्यक्षमा 5, महासचिव 1, सचिव 3, कोषाध्यक्ष 1, सदस्य 7 गरी 19 जना पदाधिकारी चयन गर्नेछ। बाँकी रहेका 1 जना मनोनयन गरिन्छ। एनओसीमा मताधिकारको अधिकार भएका संघहरू 27 वटा रहेका छन्।
खेल खबर सँगै बिहानको भेरी खबर सकियो। बिदा हुन गएलसम्मका मुख्य खबर फेरि एक।
कर्णाली प्रदेशमा वार्षिक 25,000 मेट्रिक टन खाद्यान्न अभाव। सुर्खेत, सल्यान र रुकुम पश्चिममा मात्र खाद्यान्न आत्मनिर्भर।
नेपालगंजमा मलको अभाव, अझै 2 हप्ता किसानले मल नपाउने।
अन्तर्राष्ट्रिय विमानस्थलबाट 4 किलोग्राम सुन सहित 1 जना चिनियाँ नागरिक पक्राउ।
र भारत प्रशासित जम्मू कश्मीर टुक्रियो, अब छुट्टै राज्य नभई केन्द्र प्रशासित प्रदेश बन्ने। हस्त बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै मधुबन विसी र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।